नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब 14 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
माओवादी र कांग्रेसद्वारा प्रधान न्यायाधीश कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता। प्रस्तावप्रति असन्तुष्टि जनाउँदै गृहमन्त्रीको राजीनामा। रापरपाले भोलि सरकार छान्ने।
सुडान घोटाला काण्डमा 3 पूर्व आईजीपीलाई जेल सजाय। नेपाली मिशनको बन्दोबस्तीका सामग्री किन्दा झण्डै 28.5 करोड़ हिनामिना गरेको ठहर।
व्यवस्थापिका संसदको बैठक 21 गतेसम्मका लागि स्थगित। संशोधन प्रस्तावको पक्षमा 2/3 बहुमत नपुग्ने भएपछि सरकार पछि हट्यो।
दक्षिण सुडानका विद्रोहीलाई हिंसात्मक बाटो त्याग्न राष्ट्रसंघको आग्रह। हिंसाका कारण धेरैले ज्यान गुमाउनु परेको भन्दै चिन्ता व्यक्त।
र आईपीएल क्रिकेटको आजको पहिलो खेलमा पञ्जाबद्वारा दिल्ली 10 विकेटले पराजित।
ए तिमीहरू आइसक्यौ, म त ढिला भएछु, सरी है सरी।
ओइ नितेश, तँलाई के को चटारो हो यो? उम्मेद्वार नै भयो जस्तो भ्याइ नभ्याइ छ।
हेर्न बोलेको बल्ल बल्ल 20 वर्ष स्थानीय निकायको चुनाव हुन लागिरह। चुनाव सफल बनाउन त हामी सबैजना लाग्नु पर्न, अब लागिरहे नि गाउँतिर यसो हिँडिरहेको नि।
चुनाव त निर्वाचन आयोगले गराउँछ नि, सरकारले सघाइहाल्छ, किन लिनु पर्यो चिन्ता?
स्थानीय तहको चुनाव भनेको त घर दैलोमै सरकार ल्याउने कुरा हो नि। कस्तो कुरा गरे बिन्ता तिमीले, यो त गैर जिम्मेवारीपूर्ण कुरा भएन र? युवाहरूले साथ नदिए कसरी सम्पन्न हुन्छ चुनाव? अनि कसरी छानिन्छ चुनावबाट असल मान्छे? यदि असल मान्छे भएन भने अनि देशको विकास हुन्छ? हाम्रो गाउँठाउँको विकास हुन्छ?
त्यही त भने मौका चुक्यो भने त पछुताउनु पर्छ साथी हो।
स्थानीय तहमा युवा सहभागिता अनिवार्य छ। युवाहरूको विवेकशील भूमिका र सक्रियता अभिवृद्धि गरौं। समयमै मतदाता परिचय पत्र लिनुहोस् र आफ्नो मताधिकार सुरक्षित गर्नुहोस्। निर्वाचन आयोग।
मेरो बच्चाले किन अरूसँग खेल्दैन?
मेरो बच्चाले किन बोल्दैन?
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन?
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध व्यवस्थापिका संसदमा महाभियोगको प्रस्ताव दर्ता भएको छ। कार्यपालिकाको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै नेपाली कांग्रेसका मीन विश्वकर्मा र नेकपा माओवादी केन्द्रका टेक बहादुर बस्नेत सहित 249 जना सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका हुन्। प्रस्तावमा नेपाली कांग्रेसका 189 र माओवादीका 60 जना सांसदको हस्ताक्षर रहेको संसद सचिवालयले जनाएको छ। मन्त्री परिषदको कार्यकारी अधिकार र प्रहरी नियमावलीलाई हस्तक्षेप गरी सरकारले उपयुक्त देखेको उम्मेद्वारलाई प्रहरी महानिरीक्षकमा बढ़ुवा गर्न पाउने अधिकारमा हस्तक्षेप गरेको, कार्य सम्पादन मूल्यांकनमा भएको तथ्याङ्कलाई तोड़मोड़ गरेर दोस्रो वरियतामा रहेकाको पक्षमा फैसला गरेको आरोप लगाइएको छ। आफूले भने जस्तो फैसला गर्न दबाव दिएको, न्यायालयको गरिमा र स्वच्छन्दतामा आँच पुर्याएको, अदालतमा गुटबन्दी गर्दै प्रधान न्यायाधीशको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै आफूहरूले महाअभियोग प्रस्ताव दर्ता गरेको प्रस्तावक मीन विश्वकर्माले बताउनुभयो।
न्यायपालिकाभित्र शक्ति पृथकीकरणको सिद्धान्त र पूरै उल्लङ्घन गर्नुभयो। कार्यपालिकाको क्षेत्र अधिकारभित्र हस्तक्षेप गर्नुभयो। योग्य व्यक्तिलाई अयोग्य भनी फैसला गर्नुभयो। न्यायमूर्तिहरूका बीचमा पनि समूह उपसमूह गुट उपगुट बनाएर दलीय हिसाबले जस्तै गरेर उहाँले न्यायाधीशहरूका बीचमा पनि विभाजन ल्याउनुभयो र न्यायाधीशहरूले न्याय सम्पादन गर्ने कुरामा पनि अनावश्यक दबाव र प्रभाव दिएर तपाईँ यो फैसला गर्ने भए यो इजलासमा बस्नुहोस्, यो फैसला नगर्ने भए यो इजलासमा नबस्नुहोस् भन्ने समेतको उहाँले निर्देशन गर्न थाल्नुभयो। त्यसकारण न्यायिक स्वतन्त्रता पनि हनन भयो।
प्रधान न्यायाधीश कार्कीले आगामी जेठ 18 गतेदेखि नियमित अवकाश पाउँदै हुनुहुन्थ्यो। प्रस्ताव दर्ता भएसँगै कार्की प्रधान न्यायाधीशबाट निलम्बनमा पर्नु भएको छ। संसद सचिवालयले राष्ट्रपति कार्यालय तथा सर्वोच्च अदालतमा महाअभियोग दर्ता भएको र स्वत निलम्बन गरिएको पत्र आजै दर्ता गरेको छ। संविधानको धारा 101 उपधारा 6 महाअभियोगको कार्यवाही प्रारम्भ भएपछि कार्यवाहीको टुङ्गो नलागेसम्म आफ्नो कार्य सम्पादन गर्न नपाउने व्यवस्था छ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमाले महाअभियोग प्रस्तावप्रति असहमति जनाएको छ। एमाले सक्रिय प्रधान न्यायाधीश विरूद्ध महाअभियोग लगाउनु स्वतन्त्र न्यायालयमाथिको आक्रमण पनि भनेको छ। एमाले संसदीय दलका उपनेता सुभाष नेमाङले भ्रष्टाचार विरूद्ध अभियान चलाइरहेकै कार्की विरूद्ध महाअभियोग प्रस्ताव दर्ता हुनु आश्चर्यजनक भएको टिप्पणी गर्नुभयो। यो विषयले नागरिकलाई अधिकार सम्पन्न बनाउने कि नबनाउने भन्नेमा पनि आशंका उब्जिएको उहाँको भनाइ छ। यसले सत्तापक्षीय दलहरू अधिनायकवादतर्फ जान लागेका त होइनन् भन्ने आशंका पैदा भएको उहाँको भनाइ छ।
भ्रष्टाचार विरूद्धको एउटा अभियान नै सञ्चालन गर्ने ती साहसी प्रधान न्यायाधीश एउटा राम्रो इतिहास राख्न सफल प्रधान न्यायाधीश उनको विरुद्धमा महाभियोगको प्रस्ताव संसदमा दर्ता भयो भन्ने सुन्दा स्तब्ध भएको छु। वास्तवमा यो स्वतन्त्र न्यायपालिकामाथिको प्रहार हो र यो कतै अधिनायकवादी निरङ्कुशतातर्फ हामी अग्रसर हुन गइरहेको संकेत त होइन भनेर म एकदमै चिन्तित छु।
एमाले यो विषयलाई जायज ढंगले प्रश्न उठाउने र जिम्मेवार रूपमा प्रस्तुत हुने जनाएको छ। सत्तापक्षीय दलको चुनाव गराउने नियतप्रति रहेको आशंकामा महाअभियोग प्रस्तावले झन बढ़ाएको एमालेको आरोप छ।
यसैबीच महाअभियोग प्रस्ताव दर्ता भएपछि राजनीतिक गतिरोध गहिरिएको छ। प्रधान न्यायाधीशमाथि महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले आजै राजीनामा दिनुभएको छ। महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेर निधिले राजीनामा बुझाउनु भएको उहाँको निजी सचिवालयले जनाएको छ।
यसैबीच सरकारको एक घटक रापरपाले सरकारबाट बाहिरिने तयारी गरेको छ। प्रधान न्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोगको सम्बन्धमा रापरपालाई कुनै पनि जानकारी नदिइएको भन्दै रापरपाले भोलि सरकार छान्ने एक नेताले उज्यालोलाई जानकारी दिनुभयो। नाम नबताउने शर्तमा उहाँले बलियो सत्ता साझेदारलाई सुईको समेत नदिई महाअभियोग लगाइएकोले सरकारमा बस्नुको औचित्य सकिएको बताउनुभयो। भोलि बिहान 11 बजे बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्ने रापरपाले जनाएको छ। रापरपाका अध्यक्ष एवं उप प्रधानमन्त्री कमल थापाले प्रधान न्यायाधीश विरूद्ध महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ। महाअभियोग प्रस्ताव दर्ता गरे लगत्तै ट्वीट गरेर उहाँले महाअभियोग दर्ता गर्नु न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण भएको उल्लेख गर्नुभएको हो।
प्रधान न्यायाधीश कार्की विरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि चौतर्फी विरोध भएको छ। सामाजिक सञ्जालदेखि विभिन्न क्षेत्रका व्यक्तिहरूले सक्रिय प्रधान न्यायाधीश विरूद्ध महाअभियोग दर्ता हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्। यसै विषयमा साथी प्रकाश ढकालले संविधानविद निलाम्बर आचार्यलाई महाअभियोग प्रस्तावलाई कसरी लिनु भएको छ भनेर सोध्नु भएको छ।
यो लोकतन्त्रमा चाहिँ नै महाअभियोग हो, लोकतन्त्रलाई नै कमजोर पार्ने कदम हो, अत्यन्त दुःखद कुरा हो।
यसले संसदीय सर्वोच्चताको दुरूपयोगको श्रृङ्खला सुरु भएको हो। अब
यो चाहिँ राज्यका निकायहरूलाई राजनीतिक पार्टीहरूले आफ्नो कब्जामा आफ्नो मातहतमा राख्ने चेष्टा गरेको रूपमा हेर्न सकिन्छ, तर यो सफल हुन सक्दैन। किन भन्दाखेरि यो लोकतन्त्रका आधारभूत सिद्धान्त विपरीत छ, मानवीय स्वतन्त्रताका सिद्धान्त विपरीत छ, यो मान्य हुन सक्दैन। फेरि जुन पार्टीहरूले महाभियोग लगाएका छन् ती पार्टीहरूकै सरकारले गरेको निर्णयका विरुद्ध फैसला आयो भनेर चाहिँ नि महाभियोग लगाइएको छ भन्दा फेरि त हार्ने पक्षले महाभियोग लगाएको भन्ने त प्रश्नै छ नि।
यसका दुष्परिणाम के होला यो महाभियोग प्रस्तावका? अब
महाभियोग सबैलाई तर्साउने प्रयास गरिएको छ। राजनीतिक पार्टीले जे गर्छन् त्यसका विरुद्ध चाहिँ नि कसैले केही बोल्न हुँदैन भनेर यो तर्साउने प्रयास हो। न्यायपालिका विरुद्ध मात्र होइन, लोकतन्त्र विरुद्ध, नागरिक समाज विरुद्ध, प्रेस स्वतन्त्रता विरुद्ध पनि चाहिने यो प्रत्यक्ष अप्रत्यक्ष परोक्ष रूपमा चाहिने लक्षित हुन जान्छ। त्यसैले यो एउटा चाहिने लोकतन्त्रका मान्यता विरुद्ध अत्यन्त चाहिने खतरनाक चाहिने कदम हो।
प्रधान न्यायाधीशका पछिल्ला कदमहरू चाहिँ आज पनि उहाँले एउटा बडो बहुचर्चित एउटा फैसला गर्नुभयो भ्रष्टाचार विरुद्ध, अरू पनि निर्णयको प्रक्रियामा थिए। यस्ता भ्रष्टाचार विरुद्ध र समाजले चाहिँ उल्लेखनीय भनेका केही विषयहरूमाथि उहाँले निर्णय गर्दै जाँदाखेरि चाहिँ आफू पनि फसिन्छ भनेर दलहरूले आफ्नो स्वेच्छाचारिता कायम गर्नका लागि यस्तो गरेको पनि हुन सक्ला नि?
आफू सकिन्छ भन्ने कुरा हुन सक्ला, भ्रष्टाचार विरुद्धका फैसला त्यही दण्डहीनतालाई समाप्त गर्न चालिएका कदमहरू, मानव अधिकारका भयङ्कर उल्लङ्घन विरुद्धका कुराहरूमा चाहिने अदालतले देखाएको सक्रियता भन्नेवाला, तर यसले त के देखाउँछ भने भन्दाखेरि शक्तिको बाँडफाँड भन्ने सिद्धान्तलाई नै नमानेको देखाउँछ नि त। त्यसकारणले के भन्दाखेरि कार्यकारिणीले त संयम देखाउनु पर्ने हो नि त, र कार्यकारिणीका विरुद्ध चाहिने फैसला गर्यो भन्दैमा हाम्रा विरुद्ध फैसला गरेका हुनाले हामीले महाभियोग लगायौँ भनेर त महाभियोगको चाहिने पत्रले नै भन्छ नि, त्यस्तो गर्न त मिल्दैन नि। यसको भनाइको अर्थ त के पर्ने, पार्टीका विरुद्ध, पार्टीको सरकारका विरुद्ध जसले बोल्छ तिनीहरूमाथि चाहिने राज्य खनिने भयो, यो धेरै दुःखद, यसलाई चाहिने आम नागरिकले चाहिने स्वीकार गर्ने कुरा छैन। उच्च अदालतका फैसलाबारे टिका टिप्पणी हुनसक्छ, केही राम्रा होलान्, केही नराम्रा होलान्, केहीमा सहमति होलान्, केहीमा असहमति होलान्, ती हुन सक्दछन् टिका टिप्पणी, तर मेरो विरुद्ध फैसला गरिस् भनेपछि म महाभियोग लगाउँछु, म सहँदैन भनेर जसरी चाहिने कार्यकारिणी आएको छ, त्यसैले यो चाहिँ नागरिक स्वतन्त्रता विरुद्ध, बौद्धिक स्वतन्त्रता विरुद्ध, लोकतान्त्रिक मान्यता विरुद्ध लक्षित छ भन्ने मलाई लाग्दछ।
प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध संसदमा महाअभियोग दर्ता भएकै दिन सर्वोच्च अदालतले सुडान घोटाला काण्डमा नेपाल प्रहरीका तीन पूर्व प्रमुखलाई जेल सजाय सुनाएको छ। प्रधान न्यायाधीश सुशीला कार्की सहितको इजलासले विशेष अदालतको फैसला उल्ट्याएर पूर्व प्रहरी प्रमुख ओम विक्रम राणा, रमेश चन्द्र ठकुरी र हेमबहादुर गुरूङलाई दोषी ठहर गरेको हो। सर्वोच्चले पूर्व प्रहरी प्रमुख ओम विक्रम राणालाई 2 वर्ष कैद र 50,000 जरिवाना तथा रमेश चन्द ठकुरी र हेमबहादुर गुरूङलाई जनही 1 वर्ष कैद र 40,000 जरिवानाको फैसला सुनाएको हो। यस्तै तत्कालीन डीआईजी श्याम सिंह थापा र दीपक सिंह थाङदेनलाई जनही 1 वर्ष कैद र 40,000 जरिवाना तथा दीपकुमार श्रेष्ठ र रवि प्रताप राणालाई जनही 6 महिना कैद र 30,000 रुपियाँ जरिवानाको सजाय सुनाइएको छ। उनीहरूले सुडानमा नेपाली मिशनको बन्दोबस्तीका सामग्री किन्दा झण्डै 28.5 करोड़ रुपियाँ हिनामिना गरेका थिए। यो घटनालाई सुडान काण्ड भनेर पनि चिनिन्छ।
सी धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ए मुना, यसपालि हुने स्थानीय तहको चुनावमा केही पदमा महिला उम्मेदवारी अनिवार्य रहेछ अघि?
हो नि, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष मध्ये एकजना महिला हुनै पर्छ। नगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख मध्ये पनि एकजना महिला हुनै पर्ने व्यवस्था बनाएको छ। त्यति मात्रै होइन, गाउँपालिका वा नगरपालिकाको हरेक वडामा 2 जना महिला वडा सदस्य चुनिने पक्का छ। दलहरूले मनोनयन पत्र दर्ता गर्दा 1 जना दलित महिलाको नाम समावेश गर्नै पर्ने अनिवार्य व्यवस्था छ।
साह्रै राम्रो व्यवस्था भएछ, लौ जाउँ इन।
कता?
महिला नेतृत्व विकास र सशक्तिकरणका लागि महिला उम्मेद्वारलाई भोट माग्न।
महिला सहभागिता वृद्धि गरी सशक्त महिला नेतृत्व स्थापित गरौं र सुशासन तथा समावेशीकरणमा योगदान पुर्याउ। सम्झनुहोस्, मतदाता परिचय पत्र साथैमा लैजान नबिर्सनुहोस्। निर्वाचन आयोग।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो, 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
यो अफर 2074 साल वैशाख 28 गतेसम्म लागु हुनेछ। नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले माओवादी र कांग्रेसद्वारा प्रधान न्यायाधीश कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता प्रस्तावप्रति असन्तुष्टि जनाउँदै गृहमन्त्रीको राजीनामा, राप्रपाले भोलि सरकार छाड्ने, सुडान घोटाला काण्डमा 3 जना पूर्व आईजीपीलाई जेल सजाय लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। व्यवस्थापिका संसदको बैठक 21 गतेसम्मका लागि स्थगित भएको छ। संविधान संशोधन विधेयक पेश गरेर आज छलफल शुरू गर्ने तयारी भइरहेको बेला बैठक स्थगित भएको हो। सरकारले संशोधनको पक्षमा 2/3 पुर्याउने कसरत गरिरहे पनि सत्तारूढ दलकै केही सांसद उपस्थित नहुने संकेत देखिएपछि बैठक स्थगित गरिएको स्रोतले जनाएको छ। आज पूर्व सांसद थुनी सिंह दोनुवारको निधनप्रति शोक प्रस्ताव पारित गरेपछि बैठक स्थगित भएको हो।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ। व्यवस्थापिका संसदको बैठकपछि पत्रकारसँग उहाँले चुनाव हुँदैन भनेर आएका हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो। उहाँले चुनाव पनि हुने र संविधान संशोधन पनि पारित हुने दावी गर्नुभयो।
पर्सि चाहिँ नोमिनेसनको दिन छ, हामी सबैलाई थाहा छँदैछ। अब सबैले नोमिनेसन गरेर आउने, वैशाख 31 गते निर्वाचन हुन्छ, त्यहाँ कुनै खालको कन्फ्युजन 21 गते गएको नोमिनेसनको निम्ति सबै मान्य सदस्यहरू पनि सक्रिय सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यका निम्ति 21 गते राखिएको छ। मधेसी मोर्चा पनि यसमा समझदारीमा आउने स्थिति बनेको छ।
यसैबीच कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव अब कसैले रोक्न नसक्ने भन्दै वैशाख 31 को चुनाव सफलताका साथ सम्पन्न हुने बताउनुभयो। यस्तै कांग्रेसका नेता कृष्ण सिटौलाले पनि आज संसद बैठकको मिति सरे पनि यसले सबै दललाई चुनावमा सहभागी हुने वातावरण बनाएको बताउनु भएको छ।
त्यस कारण 21 गते संसद बोलाएको छ भन्नुको मतलब के छ, निर्वाचनलाई सहज पारिदिएको सबै संसदहरूलाई। त्यस कारणले पहिलो चरणको निर्वाचन सहज ढङ्गले सम्पन्न हुँदैछ। अब अहिले हामीले अरू धेरै कुरा नगरिकन म यति नै भन्न चाहन्छु कि हामी सबै निर्वाचन लगाउँ, निर्वाचनको विकल्प निर्वाचन मात्रै अर्को हुनै सक्दैन, त्यसमा हामी दृढ छौँ। आजको यसलाई चाहिँ के छ भने कुनै शङ्का उपशङ्का कसैले नगरिकन अब निर्वाचन हुने भयो, पहिलो चरणको निर्वाचन सहज बाटो सम्पन्न हुने भयो भन्ने छ। त्यस कारण दोस्रो चरणको निर्वाचन पनि हुन्छ।
नेकपा एमाले संविधान संशोधन विधेयक पारित गर्न सरकार अराजक र अनैतिक ढंगबाट प्रस्तुत भएको आरोप लगाएको छ। आज बसेको एमाले संसदीय दलको बैठकले दुई तिहाई पुर्याउन सरकार विपक्षी दलहरू फुट्याउने षड्यन्त्रमा लागेको आरोप लगाएको हो। सरकारले माफी नमागेसम्म संसदको प्रक्रिया अघि बढ्न नदिने एमाले संसदीय दलको बैठकले निर्णय पनि गरेको छ।
विकासको पहल, चुनावी चहल पहल।
नेपाली कांग्रेसले सबै दललाई समेटेर स्थानीय तहको चुनावमा जाने निर्णय गरेको छ। कांग्रेस संसदीय दलको कार्यालयमा आज भएको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले नेकपा एमाले तथा तराई मधेस केन्द्रित दललाई चुनावमा जाने वातावरण बनाउने निर्णय गरेको पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
नेकपा एमाले भोलि मात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। आज सार्वजनिक गर्ने तयारी भए पनि घोषणापत्र सम्पादनको काम नसकिएकोले भोलि मात्रै सार्वजनिक गर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो। पार्टीका शीर्ष नेताहरूले घोषणापत्र अन्तिम रूप दिए पनि भाषागत सम्पादनको काम नसकिएको उहाँले जानकारी दिनुभयो। भोलि नै बस्ने पार्टीको स्थायी समितिको बैठकले सबै महानगरपालिका र उपमहानगरपालिकाका उम्मेद्वारको टुङ्गो लगाउने पनि उहाँले जानकारी दिनुभयो।
सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चारजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। घर पोत्ने माटो लिन ईश्वरपुर नगरपालिकाको सागरनाथ जंगलमा गएका रामवती देवी, अभिषेक कुमार महतो, अंशु कुमारी महतो र बबिता देवीको माटोको ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। माटोको ढिस्कोले पुरेर घाइते भएकी रामरतीको जनकपुरमा उपचार भइरहेको छ।
स्वास्थ्य मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पतालको दर्ता नवीकरण तथा स्तरोन्नति नगर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्री गगन थापाको अध्यक्षतामा आज बसेको बैठकले अस्पतालले पाएको शिक्षण अनुमति लाइसेन्स खारेजीका सम्बन्धमा आवश्यक कार्यवाही गर्न पनि शिक्षा मन्त्रालयलाई अनुरोध गरेको छ। वैशाख 9 गते मुस्ताङको कागबेनीमा भएको गाड़ी दुर्घटनाका घाइतेलाई आन्दोलनका कारण देखाएर मणिपाल शिक्षण अस्पतालका डाक्टरले उपचार नगरेपछि सरकारले वैशाख 10 गते 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले घटनामा अस्पताल प्रशासन र चिकित्सक दुवै दोषी भएकोले कार्यवाही गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो। यस्तै स्वास्थ्य मन्त्रालयले मणिपाल शिक्षण अस्पतालका निर्देशक तथा चिकित्सकलाई कार्यवाही गर्ने अधिकार नेपाल मेडिकल काउन्सिललाई दिएकाले काउन्सिललाई 15 दिनभित्र कार्यवाही प्रक्रिया अघि बढाउन अनुरोध गर्ने निर्णय पनि गरेको छ।
वैदेशिक रोजगार प्रवर्धन बोर्डले कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम बढाउने भएको छ। वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने तथा अंगभंग भएका कामदारलाई आर्थिक सहायता 7 लाख पुर्याउने भएपछि कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम पनि बढाउन लागि हो। यसका लागि सरकारले नियमावली संशोधन थालेको छ। नियमावली संशोधन गरेर अब 3 वर्षको करार अवधि भएका कामदारले 1,500 र 5 वर्षसम्म करार अवधि भएका कामदारले 2,500 रूपियाँ जम्मा गर्नुपर्ने व्यवस्था व्यवस्था गर्न लागेको हो। अहिले सरकारले खुला गरेका जुनसुकै देशमा जाने कामदारले 1000 रूपियाँ जम्मा गर्नुपर्ने व्यवस्था छ।
महोत्तरीको सोनामा गाउँपालिकाका सचिव सुभाष पौडेल 15,000 रूपियाँ घुससहित पक्राउ परेका छन्। सोनामा गाउँपालिका वडा नम्बर 6, 7 र 8 का सचिव पौडेलले बाटो मर्मतको रकम निकासाका लागि सिफारिश बनाइदिन सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ। उनीमाथि भ्रष्टाचार निवारण ऐन अनुसार कार्यवाही अघि बढाइएको आयोगले जनाएको छ।
ललितपुरमा आजदेखि मच्छिन्द्रनाथको जात्रा शुरू भएको छ। पुलचोकमा बनाइएको पद्मापाणी लोकेश्वरको रथ आज तानेर गाँवहाल पुर्याइएको छ। आजै मच्छिन्द्रनाथका बाबु भनिने मीननाथलाई पनि चक्रवहीबाट सानो रथमा राखेर गाँवहाल पुर्याइएको छ। मीननाथको रथलाई अघि अघि लगाएर मच्छिन्द्रनाथको रथलाई पछि पछि तान्ने चलन छ। सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको जात्रा जावलाखेलमा भोटो देखाएपछि सकिन्छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पूरै कक्षा 1 महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-59-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
भूकम्प पीडित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर,
होमनेट नेपालको सहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीडित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल सहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063।
टोल फ्री नम्बर 1660-01-00019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। हामीलाई भर्खरै प्राप्त जानकारी अनुसार काठमाडौँको टेकुमा भीषण आग लागि भइरहेको छ। टेकुको उद्योग वाणिज्य संघको कार्यालय छेउमा आगो लागेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी छविलाल जोशीले उज्यालोलाई जानकारी दिनुभयो। उहाँका अनुसार आगो निभाउन प्रहरी, स्थानीय बासिन्दा र सशस्त्र प्रहरीले प्रयास गरिरहेका छन्। आगो निभाउन 4 दमकलको प्रयोग भए पनि आगो नियन्त्रण बाहिर गएको जोशीले जानकारी दिनुभयो। आगो किन र कसरी लाग्यो भन्ने यकिन भइ नसकेको प्रहरीले जनाएको छ।
बारामा बाल विवाह भइरहेको विवाह मण्डपबाटै बालिकाको उद्धार गरिएको छ। सुवर्ण गाउँपालिकामा विवाह गरिदिन लागेकी 12 वर्षीय बालिकालाई प्रहरीले उद्धार गरेको हो। प्रहरीले कलैया उपमहानगरपालिकाका 25 वर्षीय बेहुला राम नरेश्वर प्रसाद यादवलाई पनि पक्राउ गरेको छ। दुवै पक्षका अभिभावक फरार रहेकाले उनीहरूको खोजी भइरहेको छ। बेहुलालाई बाल विवाह सम्बन्धी कानून अन्तर्गत कार्यवाही गरिने प्रहरीले जनाएको छ।
ब्याङ्कमा जम्मा गर्न पठाएको रकम लिएर भाग्ने सिन्धुलीका सुनिल पौडेललाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। गत वैशाख 6 गते बानेश्वरको नेशनल मनी ट्रान्सफरबाट ब्याङ्कमा पैसा जम्मा गर्न बैंकमा जम्मा गर्न पठाएको 5,00,000 रुपियाँ र स्कूटर लिएर भागेका पौडेललाई बालाजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट 63,000 रुपियाँ र स्कूटर बरामद गरिएको छ।
दुई महिनादेखि हराएका मोरङका एक बालकलाई भारतको सिलगढ़ीबाट उद्धार गरिएको छ। मोरङको कानेपोखरी गाउँपालिकाका 10 वर्षीय बालकलाई सिलगढ़ीको चाइल्ड लाइन र बाल कल्याण समितिले उद्धार गरेर परिवारको जिम्मा लगाएको हो। दिदीको घर गएका उनी रेलमा यात्रा गर्ने क्रममा बेपत्ता भएका थिए।
भक्तपुरका भूकम्प प्रभावित परिवारलाई सुधारिएको चूलो र सौर्यबत्ती वितरण गरिएको छ। वैकल्पिक ऊर्जा केन्द्र जिल्ला समन्वय समिति भक्तपुरले साविकको नगरकोट नगरपालिकाको वडा नम्बर 5, अनन्त लिंगेश्वर नगरपालिकाको वडा नम्बर 7 र 8, सूर्यविनायक नगरपालिकाको 12 र 13, चाँगुनारायण नगरपालिकाको 1, 2, 3 र 4 सौर्यबत्ती तथा नगरकोटको 2, 7, 9, 12 र 13 सुधारिएको चूलो वितरण गरेको हो। अहिलेसम्म 585 भूकम्प प्रभावितलाई सुधारिएको चूलो र 3,588 घरलाई सौर्यबत्ती वितरण गरिएको छ।
असिना पानीले अलैँचीमा क्षति पुगेपछि लमजुङका किसान चिन्तित भएका छन्। चैत्र वैशाख महिनामा परेको असिना पानीले अलैँचीको फूलमा क्षति पुर्याएको छ। फूल नष्ट भएपछि फल नलाग्ला भन्ने किसानलाई चिन्ता भएको हो। अलैँची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष अजय तामाङका अनुसार असिना पानीले विशेष गरी बाझा खेतको खाँचेमा लगाइएको अलैँची खेतीमा बढ़ी क्षति पुर्याएको छ। त्यहाँ 300 भन्दा बढ़ी रोपनी जग्गामा अलैँची खेती गरिएको छ।
सुनको भाव आज तोलामा 200 रुपियाँले बढेको छ। आज तोलामा सुन 54,900 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आजको भाव अस्ति शुक्रबारको भन्दा 200 रुपियाँले महँगो हो। अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा उतार चढाव आइरहेकोले नेपाली बजार पनि प्रभावित भएको हो।
मेरो पनि भन्नु छ।
प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध महाअभियोग लगाइएको विषयमा दिवाकर विष्ट ट्वीट गर्नुहुन्छ, अन्तत न्यायालयलाई दलभन्दा तल ल्याउने सुनियोजित प्रपञ्च हो, स्वतन्त्र न्यायपालिकामाथिको आक्रमण हो।
उपेन्द्र सापकोटा ट्वीटमा प्रश्न गर्नुहुन्छ, यति बेला देशको प्राथमिकता के हो? कानूनी राज्यको धज्जी उडाउने? वास्तवमा इमानदार राजनीतिक शक्तिको खाँचो छ।
यसै विषयमा फेसबुकमा दिपेन्द्र ढुङ्गाना लेख्नुहुन्छ, राज्य शक्तिमा भएकासँग सहमति नजनाए नेपालमा टिक्न सकिन्छ जस्तो लागेन, उनीहरू विरूद्ध बोल्नेलाई पालै पालो गलती आएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव हुन्छ हल्लाको पछि नलाग्नुहोस् भनेकामा प्रज्ञा विश्वकर्मा फेसबुकमा सोध्नुहुन्छ, चुनाव हुन्छ भन्ने नाना थरीको विवाद किन त? कि कतैबाट हरियो झण्डा देखाउनु पर्ने हो?
अनि निर्वाचन आयोगले पार्टीको चुनाव प्रचारमा लाग्ने सरकारी कर्मचारीलाई कार्यवाही गर्ने भन्ने खबरमा गेवाली यदुमणि ट्वीट गर्दै टिप्पणी गर्नुहुन्छ, निर्वाचन आयोग र सरकार दुवै मिलेको जस्तो देखिन्छ। आयोगले न त आचार संहिता पालना भए नभएको हेरेको छ, न त चुनाव अघि बजेट ल्याउन मिल्दैन भनेर प्रष्ट रूपमा विरोध नै गरेको छ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र विष्णु विश्वकर्मा। अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले दक्षिणी सुडानमा संघर्षरत विद्रोहीलाई हिंसात्मक बाटो त्याग्न आग्रह गरेको छ। राष्ट्रसंघले युद्धरत पक्षलाई शान्तिवार्तामा आउन आग्रह गरेको हो। सरकारले पछिल्लो समयमा हिंसा अन्त्यका लागि भन्दै विद्रोहीमाथिको कार्यवाही तीव्र बनाएको छ। विश्वको कान्छो देश दक्षिण सुडानमा हिंसाका कारण नागरिकको जनजीवन अस्तव्यस्त बनेको छ। हिंसाका कारण त्यहाँका नागरिकमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने अवस्था नरहेको साथै धेरैले ज्यान गुमाउनु परेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। आईपीएल क्रिकेटमा किङ्स इलेभेन पञ्जाबले दिल्ली डेयर डेभिल्सलाई 10 विकेटले हराएको छ। आज भएको पहिलो खेलमा दिल्लीले दिएको 68 रनको सामान्य लक्ष्य पञ्जाबले 7 ओभर 5 बलमा कुनै पनि विकेट नगुमाई भेटायो। पञ्जाबका लागि मार्टिन गुप्तिलले 50 रन बनाए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले 17 ओभर 1 बलमा सबै विकेट गुमाउँदा 67 रन मात्र बनाउन सक्यो। उसका लागि कोरी एन्डरसनले 18 तथा करुण नायर र कगिसो राबाडाले 11-11 रन बनाउनु बाहेक अरूले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। पञ्जाबका सन्दीप शर्माले 4 विकेट लिए। आजको दोस्रो खेलमा अहिले सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स बीचको खेल भइरहेको छ। हैदराबादमा पहिले ब्याटिङ गरिरहेको सनराइजर्सले ताजा अवस्थामा 2 ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाई 2 ओभर 1 बलको खेल सकिँदा कुनै पनि विकेट नगुमाई 22 रन बनाएको छ। हैदराबादका डेभिड वार्नर र शिखर धवन क्रिजमा छन्। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला।
र इंग्लिश प्रिमियर लीगमा म्यान्चेस्टर युनाइटेड स्वान्सी सिटी सँग एक एकको बराबरीमा रोकिएको छ। आजै भएको खेलमा बर्नलीले क्रिस्टल प्यालेसलाई 2-0 हरायो। अहिले चेल्सी र एभर्टन तथा मिडल्सब्रो र म्यान्चेस्टर सिटी बीचको खेल चलिरहेको छ। चेल्सी र एभर्टन बीचको खेलमा चेल्सीले 2 गोलको अग्रता लिएको छ। यस्तै मिडल्सब्रो र म्यान्चेस्टर सिटी बीचको खेलमा मिडल्सब्रोले 2 गोल गरेको छ भने म्यान्चेस्टर सिटीले 1 गोल गरेको छ। लीगमा अहिले राति 9:15 टोटनह्याम र आर्सेनल खेल्नेछन्। खेल खबर सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
माओवादी र कांग्रेसद्वारा प्रधान न्यायाधीश कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता। प्रस्तावप्रति असन्तुष्टि जनाउँदै गृहमन्त्रीको राजीनामा। रापरपाले भोलि सरकार छाड्ने।
सुडान घोटाला काण्डमा 3 पूर्व आईजीपीलाई जेल सजाय। नेपाली मिशनको बन्दोबस्तीका सामग्री किन्दा झण्डै 28.5 करोड़ हिनामिना गरेको ठहर।
व्यवस्थापिका संसदको बैठक 21 गते सम्मका लागि स्थगित। संशोधन प्रस्तावको पक्षमा 2/3 बहुमत नपुग्ने देखिएपछि सरकार पछि हट्यो।
दक्षिण सुडानका विद्रोहीलाई हिंसात्मक बाटो त्याग्न राष्ट्रसंघको आग्रह। हिंसाका कारण धेरैले ज्यान गुमाउनु परेको भन्दै चिन्ता व्यक्त।
र आईपीएल क्रिकेटको आजको पहिलो खेलमा पंजाबद्वारा दिल्ली 10 विकेटले पराजित। दोस्रो खेलमा अहिले कलकत्ता विरूद्ध हैदराबादले ब्याटिङ गर्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र सुनिता पोहरी विदा हुन्छौ। नमस्कार।